بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا مترو، آج آپ سورہ مائدہ کی آیت کرمانک 65، 66 اور 67 کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم،
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم ولا أدخلناهم جنات النعيم، ولو أنهم أقاموا التوراة والإنجيل وما أكلوا من فوقهم ومن تحت أرجلهم، منهم أمة مقتصدة وكثير منهم ساء ما يعملون، يا والله يعصمك من الناس، إن الله لا يهدي القوم الكافرين.
صدق الله العظيم۔
اللہ کے نام سے جو اتہند کرپاشیل اور دیاوان ہے، اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے، اور یدی وے توریت، انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے، अर्थात उन पर कार्यबद्ध रहते तो निसंदेह वे अपने ऊपर और पैरों के नीचे से ईश्वरीय विभूतियां प्राप्त करते। उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, हमारा प्रसारण आप 41 मीटर बैंड बराबर 7,445 किलोहर्ट्ज पर सुन रहे हैं। आज शनिवार है, आज़र की 29, जमादिल अव्वल की 4 और दिसंबर की 19 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार और उसके बाद राजनीतिक चर्चा। उसके बाद हजरत जैनब के जन्म दिवस की पूर्व संध्या पर हम आपको एक विशेष कार्यक्रम सुनवाएंगे, और अंतिम कार्यक्रम होगा नया सवेरा। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। अब आप सैयद मिसम से विश्व समाचार सुनिए। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरानी विदेश मंत्री का कहना है कि तेहरान ने तालिबान को अभी ब्लैक लिस्ट से बाहर नहीं निकाला है। शहीद जनरल सुलेमानी और शहीद अल मोहंदिस की पहली बरसी पर इराकी संसद ने श्रद्धांजलि अर्पित की है। दमिश्क ने कहा है कि उसके तेहरान के साथ कैसे संबंध होने चाहिए ये तय करने का किसी को अधिकार नहीं है। पाकिस्तान का कहना है कि भारत उसके खिलाफ सर्जिकल स्ट्राइक की योजना बना रहा है। अब आप विस्तार से विश्व समाचार सुनिए। ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ ने एक बार फिर क्षेत्र से अमेरिका के बाहर निकलने पर बल दिया है। जरीफ ने तुलू न्यूज टीवी चैनल के साथ इंटरव्यू में अफगानिस्तान, ईरान, तालिबान, ईरान और ईरान में अफगान अप्रवासियों के बारे में बातचीत की। अफगानिस्तान के टीवी चैनल के साथ ईरानी विदेश मंत्री की ये बातचीत सोमवार को प्रसारित की जाएगी। जरीफ का कहना था कि IRGC की कुछ फोर्स के पूर्व कमांडर जनरल सुलेमानी की हत्या के अपराध के बाद अमेरिका को इस क्षेत्र से निकलना ही होगा और हमेशा से ही हमारा ये पक्ष रहा है। तालिबान को लेकर तेहरान की नीति के बारे में पूछे जाने पर जरीफ ने कहा, ईरान ने अभी तक तालिबान को आतंकवादी संगठनों की सूची से खारिज नहीं किया है। सीरिया में आतंकवादियों के दांत खट्टे करने वाली फातिमियों ब्रिगेड के बारे में ईरानी विदेश मंत्री का कहना था कि अगर काबुल सरकार चाहेगी तो ये ब्रिगेड देश की रक्षा में बेहतरीन योगदान दे सकती है। पिछले 24 घंटों के दौरान ईरान में कोरोना वायरस से 175 लोगों की मौत हो गई है और इसी के साथ इस महामारी से मरने वालों की कुल संख्या 53,448 तक पहुंच गई। ईरान के स्वास्थ्य मंत्रालय की प्रवक्ता सीमा सादात लारी ने शनिवार को बताया कि पिछले 24 घंटों के दौरान कोविड-19 के 6,421 नए मामले सामने आए हैं, जिसमें से 822 मरीजों को अस्पतालों में भर्ती कराया गया। उन्होंने बताया कि ईरान में अब तक 11,52,072 लोग इस वायरस से संक्रमित हो चुके हैं। विश्व भर में कोविड-19 से 7,60,00,000 संक्रमित हो चुके हैं, जिनमें से 16,85,000 लोगों की मौत हो चुकी है। IRGC के कुद्स फोर्स के पूर्व कमांडर जनरल सुलेमानी और अल हश्दुश शाबी के पूर्व डिप्टी कमांडर अबू मेहदी अल मोहंदिस की शहादत की पहली बरसी पर इराकी संसद में श्रद्धांजलि देने का सिलसिला शुरू हो गया है। इराकी संसद में शनिवार दोपहर को एक शोक सभा का आयोजन किया गया, जिसमें इराक की कई महत्वपूर्ण राजनीतिक हस्तियों ने भाग लिया। इराकी संसद में अल सनद अल वतनी संगठन के प्रमुख अहमद अल असदी ने कहा कि इन शहीदों ने अपने देशों की रक्षा करते हुए अपने प्राणों की आहुति दे दी और हमेशा के लिए प्रतिरोध का प्रतीक बन गए। अल असदी ने दोनों शहीदों को श्रद्धांजलि देते हुए देश के ग्रांड आयतुल्ला अल सिस्तानी के शोक संदेश का उल्लेख किया और कहा कि जनरल सुलेमानी ने इराक में दाइश के आतंकवादियों को पराजित करने में महत्वपूर्ण भूमिका निभाई और इस मार्ग में उन्होंने काफी कठिनाइयां सहन की। गौरतलब है कि 3 जनवरी 2019 को बगदाद एयरपोर्ट के निकट जनरल सुलेमानी और कमांडर अल मोहंदिस की कार पर अमरीकी ड्रोन विमानों ने मिजाइल हमला करके उन्हें शहीद कर दिया था। सीरिया के राष्ट्रपति की विशेष सलाहकार बुसैना शाबान का कहना है कि कोई भी दमिश्क के लिए यह फैसला नहीं कर सकता कि उसके ईरान, हिजबुल्ला और फिलिस्तीनी प्रतिरोध के साथ कैसे संबंध होने चाहिए। उन्होंने अलमयादीन टीवी से बात करते हुए कुछ अरब देशों के इसराइल के साथ संबंध बनाने की होड़ की ओर संकेत करते हुए कहा कि अमरीका जो कार्यक्रम बना रहा है वो अटल भविष्य नहीं हो सकता, राष्ट्र वाशिंगटन के कार्यक्रमों को विफल बना सकते हैं। उनका कहना था कि अमेरिका को ऐसे पिट्ठुओं की जरूरत है जो वो चाहे उस पर अमल करें। उनका कहना था कि अमेरिका ने ही सीरिया पर हमला किया और सीरिया अपनी संप्रभुता और अखंडता का सौदा नहीं करेगा। सीरिया के राष्ट्रपति बशार असद की विशेष सलाहकार ने बाइडेन की अगली सरकार के बारे में कहा कि अब देखना यह है कि अमेरिका की नई सरकार की नीतियां कैसी होंगी। पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी का कहना है कि भारत पाकिस्तान के विरुद्ध सर्जिकल स्ट्राइक की योजना बना रहा है और हम भारत को बता देना चाहते हैं कि हम इस योजना से अवगत हैं और जवाब देने के लिए पूरी तरह से तैयार हैं। अबू धाबी में प्रेस कॉन्फ्रेंस करते हुए पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी ने कहा कि मुझे गुप्त सूत्रों से पता चला है कि भारत पाकिस्तान के विरुद्ध सर्जिकल स्ट्राइक की योजना बना रहा है और ये एक बहुत ही गंभीर प्रगति है। उनका कहना था कि भारत ने ये योजना बहुत ही महत्वपूर्ण आंतरिक मुद्दे से ध्यान हटाने के लिए बनाई है जो भारत में तेजी से बढ़ता जा रहा है। उनका कहना था कि कश्मीर की स्थिति कभी भी अच्छी नहीं रही बल्कि निरंतर खराब होती जा रही है, जबकि भारत में मौजूद भाजपा सरकार की नीतियों की वजह से देश भर में किसान आंदोलन कर रहे हैं। शिवसेना ने एक बार फिर भाजपा पर हमला करते हुए कहा है कि राष्ट्र निर्माण में जो लोग कांग्रेस के योगदान पर लगातार सवाल खड़े करते रहे हैं उन्हें 1971 के ऐतिहासिक घटनाक्रमों के बारे में जानना चाहिए, जब पाकिस्तान को परास्त करके बांग्लादेश का निर्माण हुआ। शिवसेना ने अपने मुखपत्र सामना में कहा कि मौजूदा समय में चीनी और पाकिस्तानी बल भारत के साथ लगती सीमाओं पर समस्याएं पैदा कर रहे हैं। शिवसेना के मुखपत्र में कहा गया है कि चीन लद्दाख से नहीं हट रहा है, जबकि पाकिस्तान जम्मू कश्मीर में नियंत्रण रेखा पर संघर्ष विराम समझौते का उल्लंघन कर रहा है। पत्र में कहा गया है कि 50 साल पहले पाकिस्तान को सबक सिखा दिया गया था, आज के बारे में क्या कहना है। अनुच्छेद 370 को खत्म किए एक साल से ज्यादा समय बीत चुका है, लेकिन जम्मू कश्मीर में शांति नहीं है। अफगानिस्तान के गजनी जिले में कुरान खानी के कार्यक्रम में संदिग्ध रिक्शा बम धमाके में 11 बच्चों सहित 15 लोग हताहत और 20 अन्य घायल हो गए। रॉयटर्स के अनुसार अफगानिस्तान के गृह मंत्रालय के प्रवक्ता तारिक आरियान का कहना था कि आरंभिक सूचना के अनुसार बम को रिक्शे पर रखा गया था। गजनी के गवर्नर के प्रवक्ता वहीदुल्ला जुमाजादे का कहना था कि धमाके में हताहत होने वाले लोगों में अधिकतर की आयु 18 साल से कम थी। हमले की जिम्मेदारी अभी तक किसी ग्रुप की ओर से स्वीकार नहीं की गई है, लेकिन अफगान सरकारी अधिकारियों, सामाजिक कार्यकर्ताओं और पत्रकारों की ओर से आमतौर पर इस प्रकार के धमाकों का आरोप तालिबान पर लगाया जाता है। इसराइली मीडिया ने हैफा बंदरगाह पर स्थित एक तेल रिफाइनरी में भीषण आग लगने का वीडियो जारी किया है। फॉक्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार इसराइली मीडिया ने एक वीडियो जारी करके हैफा बंदरगाह पर स्थित तेल रिफाइनरी में आग लगने की सूचना दी है। यरूशलम पोस्ट ने शुक्रवार की रात पर्यावरण संरक्षण संघ के हवाले से रिपोर्ट दी है कि हैफा रिफाइनरी में अचानक आग भड़क उठी। यह घटना शुक्रवार शाम की है। बयान में दावा किया गया है कि हैफा बंदरगाह के एक भाग के कंप्रेसर ने काम करना बंद कर दिया, जिसकी वजह से आग लग गई। इसराइल के दूसरे मीडिया ने भी इस खबर को कवरेज दी है। इसी के साथ रेडियो तहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी में ईरानी राजदूत काजिम करीबाबादी ने बल देकर कहा है कि परमाणु समझौते पर पुनः वार्ता नहीं हो सकती। राजनीतिक मामलों के विश्लेषक सैयद जलाल सादातियान कहते हैं कि ये अमेरिका और यूरोप हैं जिन्होंने परमाणु समझौते के क्रियान्वयन को अपनी अक्षमता और जोर जबरदस्ती का बंधक बना लिया है, न कि ईरान ने, क्योंकि एजेंसी की बारंबार रिपोर्टों के आधार पर ईरान ने अपने वचनों का पूरी तरह पालन किया है। कोरोना को नियंत्रित करने के लिए रूस में कई काम किए गए, जैसे क्लासों को ऑनलाइन कर दिया गया, रातों को होटलों और मनोरंजन स्थलों को बंद कर दिया गया, प्रदर्शनी के आयोजन पर प्रतिबंध लगा दिया गया और मास्क लगाने को अनिवार्य कर दिया गया। पर प्रतीत यह हो रहा है कि कोरोना को नियंत्रित करने में इसका कोई विशेष लाभ नहीं हुआ। भारत प्रशासित जम्मू कश्मीर में डीडीसी के 8वें और अंतिम चरण के चुनाव में कड़ाके की ठंड के बावजूद लोगों ने बढ़ चढ़कर भाग लिया। सूचना है कि आज के मतदान में 50-55% तक के लोगों ने भाग लिया। कहा जा रहा है कि इस चुनाव में लोगों ने जो बढ़ चढ़कर भाग लिया, उसकी एक वजह ये थी कि वो ये सोच रहे हैं कि इससे विकास कार्यों पर प्रभाव पड़ेगा।
हमने पहली बार डीडीसी का वोट डाला है।
परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी में ईरानी राजदूत काजिम गरीबाबादी ने बल देकर कहा है कि परमाणु समझौते पर पुनः वार्ता नहीं हो सकती। राजनीतिक मामलों के विश्लेषक सैयद जलाल सादातियान कहते हैं कि ये अमेरिका और यूरोप हैं जिन्होंने परमाणु समझौते के क्रियान्वयन को अपनी अक्षमता और जोर जबरदस्ती का बंधक बना लिया है, न कि ईरान ने, क्योंकि एजेंसी की बारंबार की रिपोर्टों के आधार पर ईरान ने अपने वचनों का पूरी तरह पालन किया है। साथ ही मोहम्मद अली कुमी।
वियना में परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी IAEA में ईरानी राजदूत काजिम गरीबाबादी ने गुरुवार को ट्वीट करके कहा है, ईरान परमाणु समझौते में अपने वचनों का पालन किस तरह से करे, इस संबंध में समीक्षा करना और सुझाव पेश करना एजेंसी की जिम्मेदारी नहीं है और इस कार्य से परहेज किया जाना चाहिए। उन्होंने याद दिलाया कि परमाणु वार्ता के दौरान IAEA ने अपनी भूमिका का निर्वाह कर दिया और एजेंसी के सदस्य देशों और खुद एजेंसी के दायित्वों को सूक्ष्म रूप से लिख दिया गया है और सबने इस पर सहमति जताई है और हर पक्ष जानता है कि समझौते को व्यवहारिक बनाने के लिए उसे क्या करना चाहिए। ईरानी राजदूत का यह बयान एजेंसी के महानिदेशक राफाइल ग्रोसी के उस बयान के बाद सामने आया है जिसमें उन्होंने कहा था कि ईरान के साथ होने वाले परमाणु समझौते को जीवित करने के लिए अमरीका के नए राष्ट्रपति के शासनकाल में नए समझौते की जरूरत है और उसमें यह स्पष्ट किया जाना चाहिए कि ईरान ने अपने वचनों की प्रतिबद्धता में जो कमी कर दी है उसे पहले वाली हालत में वापस लौट जाना चाहिए। वियना में ईरानी राजदूत ने शुक्रवार की रात को एजेंसी के महानिदेशक से मुलाकात की सूचना दी और कहा कि एजेंसी के महानिदेशक ने रॉयटर्स के साथ जो इंटरव्यू किया था उसमें उन्होंने किसी नए समझौते की बात नहीं की थी और इस संबंध में उनका जो इंटरव्यू है उसमें पूरी तरह स्पष्ट है कि उन्होंने किसी नए समझौते की बात नहीं की है और जो भी बात की है वो एजेंसी के कार्यक्षेत्र में थी। उन्होंने कहा कि एजेंसी के महानिदेशक ने जो ये कहा है कि ईरान को अपनी प्रतिबद्धता के पालन के लिए पहली वाली हालत में लौट जाना चाहिए तो उनके इस बयान का भी कोई कानूनी आधार नहीं है और इस संबंध में गुरुवार को आवश्यक प्रतिक्रिया दिखाई जा चुकी है। ज्ञात रहे कि ईरान कुछ प्रतिबद्धताओं को स्वेच्छा से अंजाम दे रहा था और जब दूसरे पक्ष अपनी अनिवार्य प्रतिबद्धताओं को अंजाम नहीं दे रहे हैं तो ईरान ने स्वेच्छा से की जाने वाली प्रतिबद्धताओं को कम करने का फैसला किया है और साथ ही तेहरान ने यह भी कहा है कि अगर दूसरे पक्षों ने अपनी प्रतिबद्धताओं का पालन किया तो तेहरान दोबारा अपनी पहले वाली हालत पर लौट आएगा। राजनीतिक मामलों के विश्लेषक सैयद जलाल सादातियान कहते हैं कि ये अमरीका और यूरोप हैं जिन्होंने परमाणु समझौते के क्रियान्वयन को अपनी अक्षमता और जोर जबरदस्ती का बंधक बना लिया है, न कि ईरान ने, क्योंकि एजेंसी की बारंबार की रिपोर्टों के आधार पर ईरान ने अपने वचनों का पूरी तरह पालन किया है। बहरहाल परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी में ईरानी राजदूत काजिम गरीबाबादी ने बल देकर कहा है कि परमाणु समझौते पर फिर से वार्ता नहीं हो सकती।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
श्रोताओं, कोरोना को नियंत्रित करने के लिए रूस में कई काम किए गए, जैसे क्लासों को ऑनलाइन कर दिया गया, रातों को होटलों और मनोरंजन स्थलों को बंद कर दिया गया, पर प्रतीत यह हो रहा है कि कोरोना को नियंत्रित करने में इनका कोई विशेष लाभ नहीं हुआ। रूस में केवल पिछले 24 घंटे में कोरोना से 611 लोगों की मौत हो गई, जबकि अब तक मरने वालों की संख्या लगभग 50,000 हो चुकी है। इस प्रकार रूस कोरोना से पीड़ित होने वाला विश्व का चौथा देश बन गया है। साथ ही अख्तर अब्बास।
कोरोना को नियंत्रित करने के लिए रूस में कई काम किए गए, जैसे क्लासों को ऑनलाइन कर दिया गया, रातों को होटलों और मनोरंजन स्थलों को बंद कर दिया गया, प्रदर्शनी के आयोजन पर रोक लगा दी गई और मास्क लगाने को अनिवार्य कर दिया गया। पर प्रतीत यह हो रहा है कि कोरोना को नियंत्रित करने में इसका कोई विशेष लाभ नहीं हुआ। केवल पिछले 24 घंटों में कोरोना से 611 लोगों की मौत हो गई, जबकि अब तक मरने वालों की संख्या लगभग 50,000 के निकट पहुंच चुकी है और 28 लाख के निकट लोग संक्रमित हैं। इस प्रकार रूस कोरोना से पीड़ित होने वाला विश्व का चौथा देश बन गया है। इस प्रकार कोरोना से संक्रमित होने वाले व्यक्तियों की संख्या बहुत अधिक हो गई है।
मेरा मानना है कि परिवार के साथ जमा होने का कोरोना के प्रसार में कोई प्रभाव नहीं है।
जबकि कुछ लोग परिवारों के एक साथ जमा होने को गंभीर खतरे के रूप में देख रहे हैं और दूसरों को एकत्रित होने से बचने की सिफारिश कर रहे हैं।
जब परिवार में एक व्यक्ति किसी अलामत के बिना कोरोना संक्रमित होगा तो निश्चित रूप से सभी को कोरोना हो जाएगा।
अगर लोगों का एक दूसरे के आना जाना आम दिनों की तरह जारी रहा तो प्रतिदिन संक्रमित होने वालों की संख्या 50,000 से अधिक हो जाएगी। नए साल के अवसर पर एक दूसरे के यहाँ आना जाना ईरान की भांति एक प्राचीन परंपरा है और इस विषय ने रूसी अधिकारियों को बहुत ज्यादा चिंतित कर दिया है कि कहीं यही आना जाना कोरोना से संक्रमित और मरने वालों की संख्या में अभूतपूर्व वृद्धि का कारण न बन जाए। सैयद अली दाराबी, IRIB न्यूज, मॉस्को।
भारत प्रशासित जम्मू कश्मीर में DDC के 8वें और अंतिम चरण के चुनाव में कड़ाके की ठंड के बावजूद लोगों ने बढ़ चढ़कर भाग लिया। सूचना है कि आज के मतदान में 50-55% तक लोगों ने अपने मताधिकार का प्रयोग किया। श्रीनगर से सिप्ते मोहम्मद हसन।
भारत प्रशासित जम्मू कश्मीर में DDC चुनाव के 8वें और आखिरी चरण में लोग एक बार फिर शदीद सर्दी के बावजूद बड़े उत्साह के साथ अपने निवासों से बाहर आए और अपने मत का प्रयोग किया। गाठी और जम्मू प्रांत से जो सूचनाएं प्राप्त हुई हैं उसके अनुसार हर जगह लोगों को बड़े बड़े कतारों में देखा गया जो अपनी बारी का इंतजार कर रहे थे। यहां ये बात उल्लेखनीय है कि DDC इलेक्शन के हवाले से अगरचे दो बड़े दलों के बीच मुकाबला है, परंतु ये बात बड़ी अहम समझी जाती है कि इसमें भारी संख्या में लोगों ने भाग लिया। लोगों का कहना है कि उन्होंने इसलिए इन इलेक्शनों में भाग लिया ताकि उनकी तमीर तरक्की हो। उल्लेखनीय है कि गुपकार अलायंस ने लोगों से ये कहा था कि वो अपने मत का प्रयोग करें ताकि जो उनकी नीतियां हैं उस पर वो खरे साबित हो सकें, परंतु जो अन्य दल हैं उनका ये मानना है कि DDC इलेक्शन सिर्फ तमीर तरक्की के हवाले का इलेक्शन है और लोगों को चाहिए कि वो उन कैंडिडेट्स को चुनें जो उनका काम करें, क्योंकि जो भी वो चुनेंगे वही ये अख्तियार रखेंगे कि वो उनकी तामीर तरक्की में सहायता प्रदान कर सकते हैं। विभिन्न क्षेत्रों से जो सूचनाएं प्राप्त हुई हैं उसके अनुसार शदीद सर्दी के बावजूद लोग कतारों में खड़े थे जो अपने मत का प्रयोग कर रहे थे। 2 बजे तक मतदान जारी रहा और सरकारी सूचनाओं के अनुसार 50-55% के निकट लोगों ने अपने मत का प्रयोग किया। इस अवसर पर वोटरों ने पत्रकारों के साथ वार्ता करते हुए कहा,
हमने पहली बार DDC का वोट डाला है, मुझे पूरी उम्मीद है और ये अच्छा काम हो रहा है। अगर DDC हम चुनेंगे आवामी स्तर पर ये बिल्कुल ठीक रहेगा और आवामी बेहबूदी के लिए डेवलपमेंट के लिए बहुत अच्छा रहेगा। लेकिन मैं आवाम से अपील करना चाहता हूँ कि अगर आप बड़े एहतियात से चुनिए उन उम्मीदवारों को जो पढ़े लिखे हों, क्योंकि ये तो DDC का ये मेंबर, ये तो ये पांच पांच नहीं है, ये तो DDC का मेंबर है। इसको आपको चाहिए कि जो आला तालीम आता हो उसको आप मैदान में लाइए ताकि वो डी साहब के साथ या किसी के साथ बात कर सके।
हम वोट डालने के लिए आए यहाँ पे बिल्कुल उन ताकतों के खिलाफ जिन्होंने हमारी तशख्स हमसे छीनी है अनडेमोक्रेटिकली अनकॉन्स्टिट्यूशनली।
जम्मू कश्मीर प्रशासन का कहना है कि मतदान कम्प्लीट होने के बाद मतगणना आरम्भ की जाएगी और जो भी कैंडिडेट्स कामयाब होंगे उनके नाम आगे आ जाएंगे और इस हवाले से सुरक्षा के भी कड़े प्रबंध किए गए हैं। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा नया सवेरा, पर उससे पहले जनाब जैनब सलामुल्लाह अलैहा के जन्म दिवस की पूर्व संध्या पर पेश हमारा विशेष कार्यक्रम।
दोस्तों, हज़रत ज़ैनब सलामुल्लाह अलैहा के जन्म दिवस के शुभ अवसर पर आपकी सेवा में उपस्थित हैं। इस शुभ अवसर पर हम आपकी सेवा में हार्दिक बधाई प्रस्तुत करते हैं। मरियम मेहरदादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
दोस्तों, हज़रत ज़ैनब सलामुल्लाह अलैहा के जन्म दिवस को ईरान में नर्स दिवस के रूप में मनाया जाता है। हज़रत ज़ैनब सलामुल्लाह अलैहा हज़रत अली अलैहिस्सलाम की सुपुत्री थीं। आप पैगम्बर इस्लाम की प्राण प्रिय सुपुत्री हज़रत फातिमा ज़हरा सलामुल्लाह अलैहा की महान बेटी थीं। 5 जमादुल अव्वल सन 5 या 6 हिजरी कमरी को मदीना नगर में आपका जन्म हुआ था। पैगम्बर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने आपका नाम ज़ैनब रखा था। हज़रत ज़ैनब ने अपनी आयु का बहुत ही कम समय अपने नाना और अपनी माता के साथ बिताया, किंतु उनके व्यक्तित्व का निर्माण उसी समय से आरंभ हो चुका था। हज़रत ज़ैनब सलामुल्लाह अलैहा ने अपने नाना पैगम्बर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम और अपनी माता हज़रत फातिमा ज़हरा सलामुल्लाह अलैहा से जो सीखा था, उसको आपने कर्बला में व्यवहारिक करके दिखा दिया। वे अपनी माता ही की तरह महान और ज्ञानी महिला थीं।
दोस्तों, जिस विशेषता ने हज़रत ज़ैनब को ख्याति प्रदान की, वो उनकी दूरदर्शिता और धैर्य था। करबला की ऐतिहासिक घटना से पहले हज़रत ज़ैनब अपनी दूरदर्शिता और समझदारी के लिए मशहूर हो चुकी थी। यही कारण है कि हज़रत ज़ैनब को कई उपनामों से जाना जाता है, जैसे अकले बनी हाशिम, अकले कुरैश, अकले तुनिसा और इम्र अतुला अकेला आदि। अरबों में अकेला उस महिला को कहा जाता है जो अपने परिवार में बहुत ही लोकप्रिय व बुद्धिमान हो और उसको सब चाहते हों।
अरबी भाषा में अकेला शब्द का अर्थ होता है समझदार और दूरदर्शी महिला। अकेला उस महिला को कहते हैं जो समझदारी और धैर्य के साथ मामलों का समाधान करे और साथ ही दूरदर्शी भी हो। हज़रत ज़ैनब सलामुल्लाह अलैहा के बारे में कहा जाता है कि उनके भीतर ये सारी विशेषताएं ज्ञान के साथ मौजूद थीं। ये सब उन्होंने अपने नाना और अपने माँ बाप से हासिल किया और ये वे लोग थे जिन पर ईश्वर की विशेष कृपा होती थी। इब्ने अब्बास हज़रत ज़ैनब के बारे में कहते हैं कि उनके महत्व को इसी बात से समझा जा सकता है कि बनी हाशिम में हज़रत ज़ैनब को अकीला अर्थात समझदार और दूरदर्शी महिला के नाम से जाना जाता था।
करबला की घटना। करबला से कूफे और कूफे से शाम की यात्रा के दौरान हज़रत ज़ैनब से जिस प्रकार का व्यवहार किया और इस दौरान उन्होंने जो खुतबे या भाषण दिए, उससे उनकी विशेषताओं को सरलता से समझा जा सकता है। हज़रत ज़ैनब के महत्व को हम इमाम सज्जाद के इस कथन से समझ सकते हैं, जिसमें उन्होंने कूफे में उनके खुतबे के बाद कहा था कि फूफी जान, आप खामोश हो जाइए, आप ऐसी विद्वान हैं जिसका कोई गुरु नहीं है। ऐतिहासिक घटनाएं इस बात की पुष्टि करती हैं कि हज़रत ज़ैनब अपने ज़माने में धर्म से संबंधित बातें लोगों को समझाती और उनके सवालों के जवाब दिया करती थी।
दोस्तों, एक बार कूफे की महिलाओं ने हज़रत अली अलैहिस्सलाम के पास संदेश भेजकर ये कहलवाया था कि हमने सुना है कि हज़रत ज़ैनब भी अपनी माता की भांति विद्वान हैं, आप हमको अनुमति दीजिए कि हम आपकी सुपुत्री की सेवा में हाजिर होकर उनसे ज्ञान हासिल कर सकें। हज़रत अली अलैहिस्सलाम ने ये बात स्वीकार कर ली और कूफे की महिलाओं ने उनसे धार्मिक मामले और कुरान की तफसीर पढ़ना آرم کی۔ حضرت زینب سلام اللہ علیہ نے اپنے دائتوں کا نرواہ بہت ہی اچھے ڈھنگ سے کیا تھا۔
اس بارے میں اسلام کے ایک شوت کرتا محمد حسین رجبی دوانی لکھتے ہیں کہ حضرت زینب کے بھیتر بہت سی وشیشتائیں ایک ساتھ جمع ہو گئی تھیں۔ ان کی ایک وشیشتا یہ تھی کہ انہوں نے 7 معصوموں کا زمانہ دیکھا تھا، ارتھات پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم، حضرت علی، حضرت فاطمہ زہرا، امام حسن، امام حسین، امام زین العابدین اور امام محمد باقر علیہ السلام۔ وہ کہتے ہیں کہ جس نے اپنے جیون کا سمے اتنے مہان لوگوں کے بیچ گزارا ہو، سوئم اس کے بھیتر کتنی وشیشتائیں نہیں ہوں گی۔
سمجھدار اور دوردرشی ہونے کے ساتھ ہی حضرت زینب ایشور کی مہان اپاسک تھیں۔ ان کو ایشور سے بہت گہرا لگاؤ تھا، ایشور کی اپاسنا سے بھی آدھیاتمک شکتی حاصل کرتی تھیں۔ انہوں نے اپنے کال میں اسلامی جگت میں بہت بڑے بڑے پریورتن دیکھے تھے۔ ان کو یہ دیکھ کر بہت دکھ ہوتا تھا کہ اگیانتا کے کال کی برائیاں دھرم کی آڑ میں جیوت کی جا رہی ہیں، لوگوں کے بھیتر اگیانتا کے کال کی پرمپراؤں کو پھر سے زندہ کیا جا رہا ہے۔
جس کسی کو بھی کربلا کی گھٹنا کا گیان ہے اس کو یہ بات بھلی بھانتی پتا ہوگی کہ اس پیڑا دہ گھٹنا میں انہوں نے کتنے دھیرے کے ساتھ سمسیاؤں کا سامنا کیا۔ کربلا کی گھٹنا کے دوران جہاں وہ دوسروں کو ڈھارس دلاتی اور دھیرے رکھنے کو کہتی، وہیں گھائلوں کا اپچار بھی کرتی۔ ہر پرکار کی پریشانیوں، سمسیاؤں اور اتیاچاروں کے باوجود ان کا مہان ایشور پریم کم نہیں ہوا۔ کٹھن سمے میں بھی وہ نماز اور ایشور کی یاد میں ویست رہتی تھیں۔
حضرت زینب کی مہانتا کے بارے میں اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ ہی کہتے ہیں کہ وہ ایک مہان مہیلا تھیں۔ لوگوں کی نظروں میں ان کا جو مہتو ہے وہ کیول اس لیے نہیں ہے کہ وہ رسول کی نواسی حضرت علی اور حضرت فاطمہ زہرا سلام اللہ علیہ کی سوپتری تتھا امام حسن اور امام حسین علیہ السلام کی پران پریہ بہن تھیں۔ حضرت زینب کو کیول اس رشتے نے مہان نہیں بنایا تھا بلکہ اس کی کوئی اور وجہ بھی تھی۔ وبھن اوسروں پر ان کے کاموں، ان کے فیصلوں اور ان کے ویوہار نے انہیں مہانتا کے شکھر پر پہنچا دیا تھا۔
سروچ نیتا کہتے ہیں کہ حضرت زینب نے اپنے جیون میں جو کام کیے ان کو اگر کوئی دوسرا بھی کرتا تو اس کو بھی یہی مہتو حاصل ہوتا۔ حضرت زینب کا مہتو بڑھانے والے کارک یہ ہے کہ انہوں نے پہلے تو حالات کو سمجھا، اس کے بعد امام حسین کے کربلا جانے اور کربلا میں شہید ہونے کے بعد کے حالات کے بارے میں بہت ہی سمجھداری سے فیصلہ کیا، عاشور کی گھٹنا میں پوری ہمت اور دھیرے سے کام کیا، اور اس کے بعد کربلا سے کوفہ اور شام کے راستے میں قیدیوں کے ساتھ اچھت ویوہار کیا جبکہ وہ سوئم قیدی تھیں۔
دوستو، آپ کو بتاتے چلیں کہ ایران میں حضرت زینب سلام اللہ علیہ کے جنم دیوس کے شبھ اوسر پر نرس دیوس منایا جاتا ہے۔ اس کا ایک کارن یہ ہے کہ کربلا کی گھٹنا میں حضرت زینب نے نسوارتھ بھاؤ سے گھائلوں کی سیوا کی تھی۔ ان کی اسی نسوارتھ سیوا کے درشگت آج کے دن کو نرس دیوس کا نام دیا گیا ہے۔ اس کی ایک وجہ یہ ہے کہ نرسوں کو بیماروں کی دیکھ بھال کرنے کے لیے بہت ہی دھیر ایوم ہمت کی ضرورت ہوتی ہے۔ ورتمان سمے میں ہم پوری دنیا میں کورونا مہاماری کے ساکشی ہیں۔ کورونا کال میں لوگوں کا جیون کٹھن ہو گیا ہے۔
کورونا کے بیماروں کی دیکھ بھال میں نرسوں اور ڈاکٹروں کو نانا پرکار کی پریشانیوں کا سامنا کرنا پڑ رہا ہے۔ ہر پرکار کے خطروں کا سامنا کرتے ہوئے ڈاکٹر اور نرس بیماروں کا اپچار کر رہے ہیں۔ ایران میں آئی سی یو کی ایک نرس شریمتی کرمی حضرت زینب کے بارے میں کہتی ہیں کہ انہوں نے اپنے سمے کے امام، امام زین العابدین اور کربلا کے گھائلوں کا علاج بہت ہی دھیرے کے ساتھ کیا۔ حالانکہ ہم ان کی قربانیوں کو کیول اس کام تک سیمت نہیں کر سکتے کیونکہ انہوں نے بہت سے دوسرے کام بھی انجام دیے ہیں۔ حضرت زینب نے جس دہرے کے ساتھ بیماروں اور گھائلوں کا اپچار کیا، ہمیں بھی اسی ہمت اور حوصلے کے ساتھ اپنا کام کرنا چاہیے۔ نرسوں کے کام اور ان کے مہتو کے بارے میں شری مہدوی کا کہنا ہے کہ نرسوں کے کام کو اسلام میں بہت ہی پوتر کام بتایا گیا ہے۔ نرس چاہے کسی بھی بیمار کی سیوا میں لگی ہو، وہ کام سمانیہ ہے، اس کا مرض شاریرک ہو یا مانسک۔ نرسوں کو سب کے ساتھ پریم پورن ویوہار کرنا ہوتا ہے۔ یہ وہ لوگ ہوتے ہیں جو بیماروں کو سوستھ بنانے میں اپنا پورا سہیوگ کرتے ہیں۔ یہی کارن ہے کہ اسلام میں نرس کے پیشے کو بہت ہی پوتر پیشہ بتایا گیا ہے۔
دوستو، کاریکرم کے انت میں ہم ایک بار پھر حضرت زینب سلام اللہ علیہا کے جنم دیوس کے شبھ اوسر پر آپ سب کی سیوا میں ہاردک بدھائی پیش کرتے ہیں۔ نرس دیوس کے اوسر پر ہم نرسوں کے بارے میں یہ کہتے ہوئے کاریکرم کو سماپت کر رہے ہیں کہ ہم لوگوں اور ایشور کے بیچ سمپرک کے مادھیم ہیں۔ ہمیں ایشور نے پسند کیا ہے اور یہ استھان ہمیں دیا ہے۔ ہم ایشوری دوتوں کے کاریوں کا پرتنیدھتو کرتے ہیں۔ تو شوتاؤ، یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ نیا سویرا۔
مطروں، کاریکرم نیا سویرا کی اگلی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ قائم رضوی کا سلام سویکار کیجیے۔ کاریکرم میں ہم آسکر السلواڈور کے بارے میں چرچا کریں گے، جو تازہ مسلمان بنے ہیں۔ دنیا میں بہت سے غیر اسلامی دیشوں میں مسلمان الپ مت میں ہیں۔ الپ مت میں ہونے کے باوجود یہ مسلمان اسلامی کیندروں کے مادھیم سے اسلامی شکشاؤں کو جان سکتے ہیں اور ان کا پرچار ایوم پرسار بھی کر سکتے ہیں۔ سنسار میں بہت سے ایسے اسلامی کیندر ہیں جو شدھ اسلامی شکشاؤں کا پرچار و پرسار کرتے ہیں۔ سنسار میں ایسے بھی چھوٹے چھوٹے دیش موجود ہیں جہاں پر مسلمانوں کی سنکھیا بہت ہی کم ہے۔ ان دیشوں میں اسلامی کیندر بھی نہیں ہے۔ سوبھاوک سی بات ہے کہ اس پرکار کے دیشوں میں اسلامی سروتوں کی بہت کمی ہے۔ وہاں پر اسلامی شکشاؤں کا حاصل کرنا ایک کٹھن کام ہے۔ ایسے دیشوں میں لوگوں کو اسلام کی شکشاؤں کی اور نمنترن دینا لگ بھگ اسمبھو سا کام ہے۔ آسکر السلواڈور روڈرکس کو اسی پرکار کی استھتی سے گزرنا پڑا تھا۔ ان کا سمبندھ سلواڈور سے تھا۔ سلواڈور کیندری امریکہ کا ایک دیش ہے۔ یہ اپیکشاکرت روپ میں چھوٹا دیش ہے جہاں عیسائی دھرم کے ماننے والے بہو سنکھیا میں ہیں۔
Thank you.
آسکر روڈریگز پہلے ایک کیتھولک عیسائی تھے۔ وہ مضبوطی سے دھرم کی شکشاؤں کا پالن کیا کرتے تھے۔ اس بارے میں ان کا کہنا ہے کہ میں دوسرے عیسائیوں کی ہی بھانتی تھا، بلکہ دھرم میں میری پوری آستھا تھی۔ میں ایشور کو مانتا تھا، گرجا گھر کے کارکرموں میں پابندی سے بھاگ لیتا تھا اور دعائیں بھی پڑھتا تھا۔ اپنی پریکشا سے پہلے میں پاس ہونے کے لیے ایشور سے دعا کیا کرتا تھا۔ وہ کہتے ہیں کہ بعد میں یونیورسٹی میں آرکیالوجی کے ڈپارٹمنٹ میں میرا ایڈمیشن ہو گیا۔ روڈریگز جب وشودیالیہ میں پہنچے تو وہاں پر ان کی ملاقات ٹیریزا سے ہوئی۔ وہ ایک عیسائی لڑکی تھیں۔ روڈریگز کے وپریت وہ دھرم میں وشیش دلچسپی نہیں رکھتی تھی۔ وہ چرچ کے آدیشوں میں بھی کوئی وشیش مہتو نہیں دیا کرتی تھی۔ اس سمبندھ میں ان کا کہنا ہے کہ میں بچپن سے ہی عیسائی تھی، کنتو عیسائی دھرم کی شکشاؤں کو میں ادھک مہتو نہیں دیتی تھی۔ ان کا کہنا ہے کہ میں نے اپنے بھائی اور بہنوں کے ساتھ عیسائی اسکول میں پڑھائی کی تھی، کنتو دھرم سے میرا کوئی وشیش لگاؤ نہیں تھا۔ روڈریگز کہتے ہیں کہ یونیورسٹی میں پہنچ کر مجھ کو سنسار کے انیہ دھرموں کے بارے میں جاننے کو ملا۔ اب مجھ کو کئی دھرموں کے بارے میں تھوڑی بہت جانکاری ہو چکی تھی۔ ان کا کہنا ہے کہ جب میں نے انیہ دھرموں کے بارے میں جانکاری حاصل کی تو پھر میرے من میں اپنے دھرم کے بارے میں کچھ سوال پیدا ہوئے۔ اس سمبندھ میں وہ کہتے ہیں کہ میں دوسروں کو یہ بتاتا تھا کہ میں ایک عیسائی ہوں، کنتو میں نے اپنے دھرم کے بارے میں ادھک ادھیان نہیں کیا تھا۔ جب میں نے اپنے دھرم کے بارے میں پڑھنا شروع کیا تو میرے من میں اس بارے میں کچھ سوال اتپن ہوئے۔ میرے من میں جو پہلا سوال آیا وہ یہ تھا کہ ہمارے دھرم میں ماتا مریم کو کیوں ایشور کی ماتا کے ساتھ ہی سارے منشیوں کی ماتا کہا جاتا ہے، حالانکہ ایشور کو سارے انسانوں کا سرشٹی کرتا کہا جاتا ہے۔ حالانکہ قرآن میں اس سوچ کو نکار دیا گیا ہے۔ قرآن مجید کے سورہ مائدہ کی آیت سنکھیا 116 میں ایشور کہتا ہے، اور ہے پیغمبر یاد کیجئے اس سمے کو جب ایشور نے کہا کہ ہے مریم کے پتر عیسیٰ، کیا تم نے لوگوں سے کہا ہے کہ وہ ایشور کے استھان پر مجھے اور میری ماتا کو مانے؟ عیسیٰ نے کہا، پربھور تو ہر پرکار کے سمکش سے پوتر ہے، مجھے شوبھا نہیں دیتا کہ میں ایسی بات کہوں جو میرے لیے انوچت ہو۔ یدی میں نے ایسے کہا تو اوشی اس سے اوگت ہوتا، کیونکہ جو کچھ میرے ہردے میں ہے تو اسے جانتا ہے، جبکہ جو کچھ تیرے استھت میں ہے میں اس سے انبھگی ہوں۔ نسندیہ تو سبھی گپت باتوں کا سب سے ادھک جاننے والا ہے۔ قرآن کی یہ آیت پرلے میں حضرت عیسیٰ اور ایشور کی وارتا کا ورنن کرتی ہے۔ یدپی آج کل کے عیسائی حضرت مریم کو تینوں ایشوروں میں سے ایک نہیں مانتے، پرنتو پیغمبر اسلام کے کال میں عیسائیوں کا ایک گٹ پوتر آتما کے استھان پر حضرت مریم کو تین ایشوروں میں سے ایک مانتا تھا، اور کچھ لوگ ان کی پرتیما کے سمکش اپاسنا کرتے تھے، جیسا کہ آج کل کے گرجا گھروں میں حضرت مریم کی پرتیما یا ان کا چتر ان کے پتر حضرت عیسیٰ کے ساتھ دکھائی دیتا ہے، اور عیسائی ان چتروں یا پرتیماؤں کے سمکش سر بھی جھکاتے ہیں۔ یہ بات بھی اسپشٹ ہے کہ حضرت عیسیٰ مسیح بھی انہیں ایشور یا ایشور کا پتر مانے جاننے سے ورکت اور اس آستھا سے اپرسن ہوں گے۔ پیغمبروں کو استھان چاہے جتنا بڑا ہی کیوں نہ ہو، وہ منشیہ ہیں اور ایشور کے استر تک کبھی نہیں پہنچ سکتے۔ منشیوں یہاں تک کہ پیغمبروں کا گیان بھی سیمت ہے، ایشور کے گیان کے وپریت جو سبھی گوپنیہ باتوں کا جاننے والا ہے۔ پھیر بدل کیے گئے اپنے دھرم سے نراش ہو کر روڈریگز نے ایسے دھرم کو کھوجنا شروع کیا جس میں پھیر بدل نہ کیا گیا ہو۔ وہ آرم سے ہی جگیاسو سوبھاؤ کے تھے، اس لیے انہوں نے اپنے مشن کو آگے بڑھایا۔ ان کو جن دھرموں کے بارے میں تھوڑی بہت جانکاری تھی ان میں سے انہیں اسلام کی شکشاؤں نے اپنی اور ادھک آکرشت کیا۔ اب سمسیا یہ تھی کہ روڈریگز کے دیش السلواڈور میں انہیں کوئی بھی اسلامی کیندر نہیں ملا جہاں جا کر وہ اسلام کے بارے میں کچھ حاصل کرتے۔ یہاں تک کہ وہ کہتے ہیں کہ بہت کھوجنے پر بھی مجھ کو اپنے دیش میں کوئی مسلمان ہی نہیں ملا۔ یہی کارن ہے کہ روڈریگز نے انٹرنیٹ کے مادھیم سے اسلام کے بارے میں جانکاریاں اکترت کرنی آرمب کر دیں۔ وہ کہتے ہیں کہ کسی نے مجھ کو اسلام کے بارے میں نہیں بتایا۔ ان کے سامنے ایک انیہ سمسیا ان کی پتنی کا ویروت تھا جو اپنے پتی کے مسلمان ہونے کی ویرودھی تھیں۔ روڈریگز کہتے ہیں کہ اسلام کی سچائی نے ہی مجھ کو اپنی اور آکرشٹ کیا، اسی وجہ سے میں نے اسلام کا ادھک سے ادھک ادھیئن کرنا آرمب کر دیا۔ وہ کہتے ہیں کہ قرآن کے ایک سورے سورہ توحید یا قل ہو اللہ احد نے میرے بہت سے سوالوں کے جواب دے دیے۔ یہ سورہ تو چھوٹا تھا کنتو اس کے بھیتر بہت ہی وسطت باتیں کہی گئی ہیں۔ اس میں جس پرکار سے ایشور کی وشیشتاؤں کا الیکھ کیا گیا ہے وہ سدھ کرتا ہے کہ سرشٹکرتا کیول ایک ہے جس کے کوئی سنتان نہیں ہے۔ وشیش بات یہ ہے کہ کوئی بھی اس کے جیسا نہیں ہے، نہ وہ کسی کی سنتان ہے اور نہ ہی اس کی کوئی سنتان ہے۔ السلواڈور کے پہلے مسلمان کا کہنا ہے کہ ایک وچتر بات یہ تھی کہ جب میں مسلمان بننا چاہ رہا تھا تو میں اس دیش میں کوئی ایسے ویکتی کو نہیں پا سکا جس کے پاس جا کر میں کلمہ پڑھ سکتا۔ وہ کہتے ہیں کہ اس کام کے لیے میں نے کئی پڑوسی دیشوں کی یاترا کی اور انت میں گواٹامالا میں ایک مسجد میں جا کر جمعے کے دن کلمہ پڑھنے کا افسر مجھے پراپت ہوا۔ آسکر روڈریگز کا کہنا ہے کہ جس سمے میں کلمہ پڑھ رہا تھا وہ سمے مجھ کو ہمیشہ یاد رہے گا۔ مجھ کو ایسا لگ رہا تھا کہ مانو میں دوبارہ پیدا ہوا ہوں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے وشیش لگاؤ رکھنے کے کارن آسکر روڈریگز نے اپنا نام مصطفیٰ رکھ لیا۔ وہ کہتے ہیں کہ مسلمان ہونے کے بعد آرمبھ میں مجھ کو اپنے دیش میں اپاسنا کرنے میں سمسیائیں آنے لگی تھیں۔ پہلی بات تو یہ ہے کہ مجھ کو نماز کے بارے میں بہت سی باتوں کا گیان ہی نہیں تھا۔ مجھ کو نماز پڑھتے سمے اس کے اچارن میں مشکل آتی تھی۔ اس کا مکھیہ کارن یہ ہے کہ عربی بھاشا اور اسپینش بھاشاؤں کے بیچ اچارن میں بہت انتر ہے۔ یہی کارن ہے کہ مجھ کو نماز پڑھنے میں مشکلیں آنے لگی تھیں۔ آسکر کے مسلمان ہونے کے بعد اس کی خبر سب سے پہلے ان کی پتنی کو ہوئی تھی۔ انہیں اپنے پتی کے مسلمان ہونے کی بات اچھی نہیں لگی۔ وہ ابھی بھی عیسائی ہی تھیں اور مصطفیٰ کے دھرم سے سہمت نہیں تھیں۔ آسکر کہتے ہیں کہ جب میں قرآن پڑھتا تھا تو میری پتنی بہت غصے میں آ جایا کرتی تھیں اور کہتی تھی کہ تم اس کو نہ پڑھو۔ آسکر کا کہنا ہے کہ اپنی پتنی کی باتوں کے باوجود میں نے ہمیشہ اس کے ساتھ وہی ویوہار کیا جو اسلامی شکشاؤں میں بتایا گیا ہے۔ میں کبھی بھی اس کی بات پر ناراض نہیں ہوتا تھا۔ شاید یہی کارن ہے کہ میرے مسلمان بننے کے کچھ سمے کے بعد سے میری پتنی کے ویوہار میں بدلاؤ آنے لگا۔ اب وہ کہنے لگیں تھیں کہ ایک مسلمان پتی غیر مسلمان پتی سے بہتر ہے کیونکہ آسکر میں بہت سے سکاراتمک پریورتن آ چکے ہیں۔ اب مصطفیٰ کا یہ پریاس رہتا ہے کہ وہ ادھک سے ادھک لوگوں کو اسلام کے بارے میں صحیح جانکاریاں اپلبدھ کروائے۔ وہ کہتے ہیں کہ اس مارگ میں حالانکہ بہت سی سمسیائیں پائی جاتی ہیں کنتو ایشور کی سہایتا سے میں اس کے مارگ پر آگے کی اور بڑھتا ہی رہوں گا۔ मित्रों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। आपसे अनुमति चाहते हैं।
दोस्तों, अभी आपने कार्यक्रम नया सवेरा सुना اور اب آپ مکھیہ سماچاروں کا سارانش ایک بار پھر سے سن لیں۔ ایرانی ودیش منتری کا کہنا ہے کہ تہران نے طالبان کو ابھی بلیک لسٹ سے باہر نہیں نکالا ہے۔ شہید جنرل سلیمانی اور شہید المہندس کی پہلی برسی پر عراقی سنسد نے شردھانجلی ارپت کی ہے. دمشق نے کہا ہے کہ اس کے تہران کے ساتھ کیسے سمبند ہونے چاہیے، یہ طے کرنے کا کسی کو ادھیکار نہیں ہے. پاکستان کا کہنا ہے کہ بھارت اس کے خلاف سرجیکل سٹرائک کی یوجنا بنا رہا ہے. تو دوستو، ہم آشا کرتے ہیں کہ آپ کو ہمارا پریاس پسند آیا ہوگا. کاریکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرواتے رہیے. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir. ہماری ویب سائٹ کا پتہ ہے جس میں آپ ہمارے وسترت سماچار دیکھ سکتے ہیں. پتہ ہے parstoday.com/hi. فیس بک پر ہمارا پیج ہے facebook.com/irib hindi. اور آپ ہم سے سمپرک بھی بنا سکتے ہیں. واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 00989035065492. تو دوستو، آپ ہمیں اپنے وچار لکھ کے بھیجیے ای میل پر، اور فیس بک پر بھی آپ دیکھیں. اور ہم آشا کرتے ہیں کہ آپ کو یہ کاریکرم پسند آیا ہوگا. تو یہ سبھا اب یہیں پر سماپت ہو رہی ہے. مریم مہر دادی کو انومتی دیجیے. خدا حافظ.